نحن منهم أئمة يهدون بأمرنا لما صبروا وكانوا بآياتنا يؤمنون. صلوات. تو سب سے پہلے جتنے بھی ہمارے سامعین ہیں اور جو حاضرین جن سے غائبانہ فی الوقت خطاب کا شرف حاصل ہو رہا ہے ان کو میری طرف سے السلام علیکم. اور دیکھیں اگر خدا نے مدد کی تو آپ لوگوں سے پھر بالمشافہ آمنے سامنے بھی گفتگو کا شرف حاصل ہو جائے گا, ورنہ پھر اسی طریقے سے خطاب جاری رہے گا پورے عشرہ محرم میں. تو آج جیسا کہ چاند کے حوالے سے ہمارے پاس خبر ہے کہ آج 25 ہے, کل پہلی محرم نہیں ہے, اور انشاءاللہ پھر تقریباً ہماری 11 مجالس عاشور سے پہلے ہو جائیں گے. اچھا, اور 2 مجالس کے بعد ظاہر ہے کہ پھر 9 بجے آپ حضرات ایک اور مجلس میں کو بھی جوائن کریں گے, جیسا کہ میری اطلاعات ہیں یعنی 1 گھنٹے کے بعد. تو ظاہر ہے کہ پھر ہمیں وقت کا بھی خیال رکھنا پڑے گا. تو میرا خیال ہے کہ ہم جیسے ہمارے یہاں 8 ہیں, آپ کا 8:30 ہے, تو ہم اس حساب سے اپنے اوقات کو پھر انہیں 5 منٹ پہلے تمام چیزیں ایڈجسٹ کر لیں گے, تاکہ آج جس طریقے سے وقت تھوڑا ضائع ہو گیا یہ نہ ہونے پائے. اس کے ساتھ ساتھ انشاءاللہ یعنی جو ہماری نیت ہے, ٹاپک بھی ہم نے آپ کو بھجوا دیا تھا کہ جس میں جو عنوان ہوگا ان مجالس کا انشاءاللہ کہ معرفت امام حسین اور علیہ السلام اور اس کی روشنی میں تعمیر کردار, کہ کس طریقے سے کیریکٹر بلڈنگ ہو امام حسین علیہ السلام کی معرفت کے وسیلے سے اور معرفت کے ذریعے سے. تو انشاءاللہ اس حوالے سے, اور یقیناً آپ حضرات سے ایک دفعہ پہلے بھی خطاب ہو چکا ہے, تو کچھ نہ کچھ جسے کہتے ہیں مزاج شناسی وہ ہمیں ایک دوسرے کی حاصل ہے. تو اس بنا پر جو ہماری نیت ہے آپ سے بات کرنے کی, اس نیت میں بنیادی جو عنصر ہے اور ایلیمنٹ ہے وہ یہی ہے کہ ہم محرم کے ایام اور خاص طور سے امام حسین علیہ السلام کے صدقے میں, آپ کے طفیل میں, ہم اپنے علم اور معرفت کو کسی حد تک بڑھانے میں کامیاب ہوں. اور علم و معرفت کا بڑھانا ہمارے لیے اس اعتبار سے فائدہ مند ہو کہ جو ہماری ذات میں بہتری کا سبب بن سکے اور ہمارے کردار کو, ہمارے اخلاق کو مزید آگے کی طرف لے جا سکے, اس کے اسٹینڈرڈ کو اپ کر سکے, بلند کر سکے, اور انشاءاللہ ہمارے لیے قبر کا ذخیرہ اور آخرت کا سرمایہ بنے جو بھی ہم ٹائم گزاریں. اور اس میں جیسا کہ آپ حضرات کے یقیناً علم میں بھی ہوگا, ہم نے بھی آپ کے سامنے عرض کیا تھا 2 سال پہلے اور ابھی پھر اسی بات کو ہی آگے بڑھانا ہے کہ جو کام بھی ہم صرف ایک بطور رسم یا عادت انجام دیتے ہیں, یعنی ایک کسی بھی عمل کو اگر ہم ایز اے ہیبٹ کرتے ہیں یا ایک ٹریڈیشن کسٹم کے طور پر ادا کرتے ہیں, تو وہ چیز ہمیں بہت زیادہ فائدہ دینے والی نہیں ہوتی ہے. اس سے نہ ہماری پرسنالٹی میں ویلیو ایڈیشن ہوتی ہے اور نہ ہماری سوسائٹی کی اپ برنگنگ اور ایولیوشن پاسبل ہوتی ہے. تو اس بنا پر یعنی کہ اب ہم اپنی دنیا میں اور دنیاوی امور میں اس بات کے وٹنس ہیں کہ ہمیں ہر کام کو کرنے کا, یعنی کہ جس سے ہم ایک نتیجہ نکالنا چاہتے ہیں, اس کا ایک پراپر پروسیجر ہوتا ہے. اور اس پروسیجر کے اندر جو سب سے پہلی بات یہ ہوتی ہے کہ آپ اس کام کو اچھے طریقے سے سمجھ کر انجام دیں, یعنی جس کو دین کی زبان میں اسی سمجھ کو کہتے ہیں معرفت. کہ معرفت کوئی بہت زیادہ ہائی فائی ورڈ نہیں ہے, जिससे हम परेशान हो जाएं इस लफ्ज को सुन के कि ना मालूम क्या बात हो रही है। मारिफत का मतलब ये है कि जैसे आप अपना घर बनवाते हैं, आप कोई अपनी जॉब में कोई काम करते हैं, तो किसी भी जॉब के लिए आपसे पहले क्वालिफिकेशन क्यों मांगी जाती है? इसीलिए मांगी जाती है ताकि आपको जॉब देने वाला इस बात को इंश्योर कर ले कि जो काम आप करने जा रहे हैं या जो काम वो आपसे लेगा आपको उसकी समझ है, और अगर उसके अंदर कोई भी चीज दाएं बाएं हुई कि जो हमेशा होती है, क्योंकि ऐसा नहीं होता कि इंसान अपनी जॉब में एक सीधी लकीर पर चलता चला जाए, तो अगर कोई भी उसमें अनसर्टेनिटीज आएंगी, प्रॉब्लम्स आएंगी, तो आपके पास इतना नॉलेज और स्किल सेट मौजूद है कि आप उसको हैंडल कर पाएंगे। यही चीज समझ लें दीन के अंदर भी, कि जब आप दीन को यानी दीन के जरिए से अपनी जात को बिल्ड करने पर आते हैं ताकि आप आखिरत में एक मकाम हासिल कर सकें, क्योंकि आखिरत के जो मकामात हैं वो दुनिया की जॉब्स के जरिए से वो हासिल नहीं होते हैं। यानी दुनिया में हम जो काम करते हैं उसके जरिए से हमारी दुनियावी फलाह ज्यादा पॉसिबल होती है, हम रिज्क कमाते हैं, अपने लिए मींस और रिसोर्सेज हासिल करते हैं, लेकिन आखिरत के अंदर कामयाब होना जिस बात पर डिपेंडेंट है वो ये कि हमारी जात में किस किस्म की क्वालिटीज डेवलप होती हैं और इवॉल्व होती हैं और इंटेंसिफाई होती हैं विद द पैसेज ऑफ टाइम, क्योंकि क्वालिटीज की इंटेंसिटी भी हमारे आखिरत के दर्जात के और उसके लेवल्स को डिटरमिन करेगी। ठीक है, तो इन तमाम चीजों को हमें मद्देनजर रखना है। तो ये एक सिंपल, यानी आप यूं कह लें कि ये जो हमारा दीन की एक्टिविटी है इसको अगर हम एक प्रॉपर वे में लें और देखें तो ये भी इन अ वे साइंटिफिक प्रॉब्लम है। इन अ साइंटिफिक प्रॉब्लम क्या है कि जिसमें आपको नॉलेज को परसू करना है, चीजों को सही से समझना है, उनको इन प्रैक्टिस लाना है, और फिर उसका आपको एक नतीजा निकालना है, और वो नतीजा इंसान को अपनी जिंदगी में फौरन मिल जाता है, पता चल जाता है कि मैं किस रास्ते पर हूं, मैं कितना आगे हूं, कितना पीछे हूं, मेरे हाथ में क्या है क्या नहीं। ठीक है, तो ये मैं उम्मीद करता हूं कि इस नियत को आप लोग शुरू से जहन में रखेंगे कि जितना वक्त भी खुदा हमें तौफीक देगा एक दूसरे से बात करने की, और जैसा कि आप लोगों के इल्म में है कि हमें जिस बात से बहुत ज्यादा खुशी होती है और होगी वो ये कि आप इस सारी गुफ्तगू पर अपने कमेंट्स दें, क्रिटिकल रिव्यू दें, सवालात करें, उसको ज्यादा से ज्यादा समझने की कोशिश करें, तो इंशाल्लाह फिर ये गुफ्तगू का मजा भी आएगा, क्योंकि अभी जो एक थोड़ी सी प्रॉब्लम हो रही है वो ये कि हम एक बहुत डिस्टेंस से एक दूसरे से बात कर रहे हैं, तो हो सकता है कि किसी जगह पर मैं आपके माइंड को प्रॉपरली रीड ना कर पा रहा हूँ, ये बिल्कुल एक पॉसिबिलिटी है। तो हम लोगों की यानी बोलने वाले की और सुनने वाले की फ्रीक्वेंसीज आपस में और ज्यादा अच्छे तरीके से मैच हो जाएंगी, और हमारी जो ये गुफ्तगू है वो ज्यादा मीनिंगफुल हो जाएगी अगर हम थोड़ा आपस में कम्युनिकेट भी करेंगे। यानी कि जैसे आप मिसाल के तौर पर बताएंगे कि ये बात हमें नहीं समझ में आ रही है, इसको और ज्यादा एलैबोरेट कर दें, इसको अच्छे तरीके से समझा दें, या ये कि जो जबान लैंग्वेज आप इस्तेमाल कर रहे हैं उसको थोड़ा सा, यानी कि जैसे मैं अभी मिसाल के तौर पर काफी सारे अल्फाज इंग्लिश के यूज कर रहा हूँ जो कि नॉर्मली मैं नहीं करता अपनी गुफ्तगू में, और उसका मेरा बुनियादी मकसद यही है कि हमारे बहुत सारे हजरात और खास तौर से जवान जो दीनी इस्तलाहात या उर्दू के मतलब एक जो जिसे कहते हैं प्रॉपर उर्दू होती है उससे नावाकिफ नावाकफियत रखते हैं, थोड़ा अनअवेयर होते हैं, उनको ज्यादा मुश्किल ना हो, दे कैन कम क्लोज टू दिस स्पीच। तो ये थोड़ा सा मैं तवक्को करूंगा कि आपकी तरफ से भी फीडबैक्स मिलेंगे जिससे कि हम ज्यादा इस अंदाज से बेहतर हमारी बात होती जाएगी कि जिसमें हम एक दूसरे से ज्यादा करीब हों और इंशाअल्लाह ताला ये कि जब हम इस अशरे तक पहुँचें तो जो सवाब अज़ादारी है वो तो यकीनन खुदा से उम्मीद है कि वो हमें अता फरमाएं, लेकिन उसके साथ साथ ये कि हमारा जो एक इंटेलेक्चुअल लेवल है वो थोड़ा सा ऊपर जा चुका हो और हमारे जो मारिफत और समझ का लेवल है उसमें हम ज़्यादा एनरिच्ड और एनलाइटेंड हो चुके हैं। तो ये नीयत है हमारी इंशाअल्लाह, और मुझे उम्मीद है कि आप हजरात भी इसी नीयत के साथ इस गुफ्तगू में पार्टिसिपेट करेंगे। तो एक सलावात मोहम्मद और मोहम्मद।
अल्लाहुम्मा सल्ली अला मुहम्मद।
जिन आयतों की मैंने तिलावत की, दो आयतें हैं सूरह सजदा की, आयत नंबर 23 और 24। और यह कि बाज़ औक़ात एक चीज़, अक्सर औक़ात जो दीनी मबाहिस होते हैं उसमें कई चीज़ों के बारे में सवाल भी किया जाता है कि तुम्हारा अगर ये अकीदा है, तुम्हारा कलमा कुरान में कहाँ है, तुम्हारा फला बिलीफ कुरान में किधर है। तो ये जिन आयतों का मैंने इंतखाब किया है तो इसमें आप समझ लीजिए कि जो इमामत के अकीदे के हवाले से कुरान करीम में 3-4 आयतें हैं जिनसे अकीदे इमामत, जो हम शियों के लिए एक बिल्कुल फंडामेंटल और बुनियादी तरीन बिलीफ की हैसियत रखता है, उसमें इस इमामत का बयान, इमामत से मुतालिक ये आयतें, उनमें से एक ही है सूरह सजदा की आयत नंबर 24। वलकद आतैना मूसल किताब, बेशक हमने मूसा को किताब अता की, फला तकुन फी मिरियतिम मिन लिकाइही। और किताब देने का बुनियादी मकसद क्या है कि तुम लोग, क्योंकि किताब हकीकतन मूसा को या पैगंबर को नहीं दी जाती है, किताब पैगंबर के वसीले से उम्मत और कौम को दी जाती है, क्योंकि पैगंबर तो जाती एतबार से, जातन पर्सनली खुदाई निज़ाम से और वही के जरिए से खुदा से कनेक्ट होता है। तो किताब की जरूरत, यानी जो किताब लिखी हुई तदवीनी कंपाइल्ड बुक है, उसकी जरूरत पैगंबर को नहीं होती है, वो पैगंबर के जरिए से अता होती है उम्मत को। जैसे कुरान करीम जो ये लफ्जी शक्ल में है, ये रसूल पाक के वसीले से हमारे लिए। तो तुम लोग क्या करो, यानी तुम जो हकीकी रिसीवर हो बुक के, उम्मत उम्मत मुस्लिमा, तुम हरगिज हरगिज अपने रब की मुलाकात से उसकी लिका के बारे में शक में नहीं रहे। नबी का भेजा जाना और नबी के जरिए से किताब का अता होना इस बात का सबूत है कि एक दिन तुम अपने रब से मुलाकात करोगे, लिका अल्लाह हक है, इस बारे में शक में नहीं रहना। और वह जअलना हो हुदन ले बनी इसराइल, और जो किताब हमने मूसा के जरिए से बनी इसराइल को, इन्हें उनकी कौम को अता फरमाई, तो वो उस किताब को हमने उनके लिए हिदायत बनाया। वजअलना मिनहुम अइम्मतन यहदूना बिअम्रिना, और फिर उस कौम में से, यानी किताब अता की, हिदायत दी, और फिर उस कौम में से हमने आइम्मा को निकाला, आइम्मा करार दिए। ये आइम्मा कौन है? ये वो इमाम नहीं है कि जो इमाम मस्जिद और इमाम जमात या इमाम जुमा या इमाम रैली, ये वो इमाम नहीं है। ये कौन से इमाम है? अइम्मतन, इमाम की जो प्लूरल है अइम्मा, यानी एक से ज्यादा इमाम हमने करार दी इनमें से बनी इसराइल। यहदूना बेअम्रना, ये हिदायत करते हैं हमारे अम्र के साथ या हमारे अम्र के वसीले से। आइम्मा जिन्हें हमने करार दिया, ये बजात खुद आदियान हैं, हिदायत करने वाले, लेकिन इनकी हिदायत किसकी बुनियाद क्या है? अम्रना, हमारा अम्र। अब ये तमाम की तमाम चीजें जो यहाँ पे टर्म्स यूज हो रही हैं, ये सब وضاحت طلب. اور انشاءاللہ along the course of time پھر انہی باتوں کی وضاحت ہوتی رہے گی. یہ آئمہ کیوں دیے ہم نے ان لوگوں کو, اس قوم کو یا ان اس امت کو یہ آئمہ کیوں دیے, اور ان آئمہ کی فضیلت کیا ہے, کس لیے عطا کیے؟ لمہ صبروا, ان کی پہلی کوالٹی یہ تھی کہ انہوں نے صبر کیا, صبر کو اپنا شعار بنایا, صبر کو اپنی عادت اور سنت کے طور پر اختیار کیا. اور دوسری بات کیا ہے, وَقَانُوا بِآیَاتِنَا يُوقِنُونَ, اور یہ لوگ ہماری آیتوں پر یقین رکھنے والے تھے. تو ان دو آیتوں کے اندر بہت سارے مطالب و معارف جمع. اب یہ بہرحال آپ حضرات کے حسن سماعت پر ڈیپینڈ کرتا ہے کہ ہم اس میں سے کتنے کھول سکیں گے, کیونکہ ظاہر ہے کہ گفتگو میری یہ نیت ہرگز نہیں ہے کہ میں گفتگو کو آپ کے لیے مشکل بناؤں, بلکہ نیت یہی ہے کہ جتنا بہتر سے بہتر طریقے سے سمجھا جا سکتا ہے اور جتنی گہرائی میں جایا جا سکتا ہے انشاءاللہ ہم جائیں. ٹھیک, تو جب ہم امام حسین علیہ السلام کے حوالے سے بات کرتے ہیں تو ہمیں یہ بات ظاہر ہے کہ ہمارے سامنے, اور ہمارا بچہ بچہ بھی اس چیز کو جانتا ہے کہ سلسلہ امامت میں امام حسین علیہ السلام تیسری کڑی ہیں اس سلسلے میں, اور جس امامت کے ہم قائل ہیں یعنی رسول خدا کے بعد 12 ائمہ کی امامت, اور آج تک امام زمان علیہ السلام کی امامت کا تسلسل اور اس کے سلسلے کا جاری ہونا, یہ امامت دنیا کی کسی بھی امامت سے ٹیلی نہیں کرتی, کسی بھی امامت سے میچ نہیں کرتی. اور یہیں سے ہی ہمارے سامنے وہ بات واضح ہو جاتی ہے کہ جو بھی امامت کا یعنی امامت حق کا معاملہ ہے وہ دنیا کی کسی بھی امامت اور لیڈرشپ جیسا نہیں, یہ ایک اسپیشل رینک ہے, یہ ایک خاص عہدہ ہے جو خدا کی طرف سے گنے چنے انسانوں کو عطا کیا گیا ہے, جس کے بارے میں اس آیت میں اور ایسی دو تین آیتیں اور ہیں قرآن کریم کی جن میں بیان آیا ہے ہمارے سامنے. ٹھیک ہے, تو ہم امام حسین علیہ السلام کو, کیونکہ یہ ایام آپ کی ذات مقدس سے وابستہ ہیں منسوب ہیں, ہم امام حسین علیہ السلام کو اپنا مین ریفرنس بناتے ہوئے اس بات کو سمجھنے کی کوشش کریں گے کہ امام کس ہستی کو کہتے ہیں, کیونکہ یہ بات کافی یعنی کہ افسوس سے ہی بیان کرنی پڑتی ہے کہ ہمیں خود ان تمام باتوں کا زیادہ شعور اور پتہ نہیں ہے کہ امامت کیا ہے, ولایت کیا ہے, ولایت ائمہ طاہرین کی حقیقت کیا ہے. تو امام کس ہستی کو کہتے ہیں, اور اگر ہم علی ابن ابی طالب یا حسین ابن علی علیہم السلام ان کے نام کے آگے امام لگاتے ہیں تو واٹ شوڈ وی ایکچولی مین اور انڈرسٹینڈ, ہمارا اس میں مطلب کیا ہونا چاہیے, یہ امام کس سینس میں ہے, کس بارے میں امام ہے, کس چیز کے لیے امام. اچھا, پھر ایک اور بات کہ امام کی شناخت اور معرفت کے ساتھ جو اگلا مرحلہ آتا ہے وہ یہ کہ امام کی معموریت. امام کی معموریت کا مطلب یہ ہے کہ امام اس پرسنالٹی یا اس ہستی کو نہیں کہتے کہ جیسے ہم اکثر اوقات ڈیل کرتے ہیں کہ امام ہماری کوئی ڈے ٹو ڈے پرابلمس کو سالو کرتے ہیں, بلکہ امام اگر خدا نے منتخب کیا ہے, خدا نے کسی ہستی کو رسول یا امام کے حیثیت سے منتخب کیا ہے تو ظاہر ہے کہ خدا نے اس کی کوئی ذمہ داری لگائی ہوگی, اس کو کسی بات کے لیے رسپانسبل قرار دیا ہوگا, ان کی کوئی معموریت ہوگی اس زندگی میں جس میں وہ موجود ہے. تو اس بات کو سمجھیں کہ امام کی وہ کون سی ذمہ داری ہیں جو ان کی خدائی ذمہ داری ہیں, और खुदाई जिम्मेदारियों की बात क्यों इम्पोर्टेंट है, इसलिए कि उन रिस्पॉन्सिबिलिटीज को अगर इमाम अंजाम नहीं देंगे, जो कि पॉसिबल नहीं है, तो वो इमाम इमाम ही नहीं रहेंगे। ठीक है, यानी कुछ चीजें ऐसी होती हैं जो हम खुद एक्सपेक्ट कर लेते हैं इमाम या रसूल से, वो इतनी हैसियत नहीं है उसकी, क्योंकि हमने इमाम को इमाम नहीं बनाया है, हमने उनको उस ओहदे पे नहीं रखा है। लेकिन जिस खुदा ने उन्हें उस मकाम पर रखा है और जो मकाम और ओहदा अता किया है, अगर वो खुदाई जिम्मेदारियों को जो उन पर आयद की गई हैं उनको अदा नहीं करेंगे, नऊज़ुबिल्लाह, जो जैसा मैंने कहा कि मासूम से इस बात की कोई तवक्को नहीं होती, तो फिर वो इमामत बाकी नहीं रहेगी। तो इस बात को समझना जरूरी क्या है कि इंसान में, इंसानी माशरे में उस खुदाई ओहदे के हवाले से उनकी क्या जिम्मेदारी है जो वो पूरी करते हैं, कर रहे हैं और करेंगे। और उनमें से, जैसा मैं आपकी खिदमत में अर्ज कर दूं कि उनमें से मेन रिस्पॉन्सिबिलिटी क्या है, एक उसका स्कोप बहुत वाइड है, लेकिन उसकी मेन, अगर हम उसको क्लासिफाई करें उस जिम्मेदारी को, तो वो क्या है, इंसान और इंसानी माशरे का बिल्डअप, इंसान और इंसानी माशरे को परवान चढ़ाना, इंसान और ह्यूमन सोसाइटी की ग्रोथ। अब सवाल ये पैदा होता है कि ग्रोथ यानी क्या, किस किस्म की ग्रोथ। जैसे कि दुनिया में हम जब बात करते हैं कि ह्यूमन सोसाइटी को अच्छा होना चाहिए, एक इंसान को अच्छा होना चाहिए, तो ज़्यादातर ख़ास तौर से जब हम ह्यूमन सोसाइटी की बात करते हैं तो उसमें हमारे दिमाग में ये बात आती है कि अच्छी ह्यूमन सोसाइटी कौन सी होती है, कि जिसमें हमको खाना पीना अच्छा मिल जाए, हमारी जॉब अच्छी हो, कारोबार अच्छे तरीके से चल जाए, हमें घर मिल जाए रहने को, और ज़िंदगी की जितनी भी फैसिलिटीज़ और सहूलियात पॉसिबल हैं वो सबकी सब हमको मिल जाए। अगर कोई सोसाइटी हमको ये सारी चीज़ें प्रोवाइड कर रही है तो हम उसको कहते हैं कि ये हमारे लिए बेहतरीन सोसाइटी है, ये एक बहुत अच्छा और कारामद इंसानी माशरा है, और हमें चलकर ऐसे माशरे में और ऐसी सोसाइटी में रहना चाहिए। ठीक है, जैसा कि आपको, आप सबको पता ही है कि हम लोग अपने अपने मुल्कों को छोड़कर यहाँ पर क्यों आके बैठ गए, इसलिए कि हम इस सोसाइटी को इसी रकम का समझ रहे हैं कि यहाँ पर हमारा खाना पीना अच्छा है, यहाँ पर हमें घर आसानी से मिल रहे हैं, यहाँ पर हमें फैसिलिटीज मिल रही हैं, हमारे हाथ में डॉलर आ रहे हैं, रकम आ रही है। लेकिन अगर नबी और रसूल और इमाम से हम जाकर पूछें कि एक अच्छी ह्यूमन सोसाइटी यही होती है, क्या खुदा ने जो आपकी जिम्मेदारी लगाई थी, जिस जिम्मेदारी पर आप मामूर हैं मिन जानिबिल्लाह, खुदा की तरफ से, क्या वो जिम्मेदारी यही थी कि एक ऐसा माशरा बने कि जहां लोगों का खाना पीना अच्छे से चले, जहां उनको सहूलियात फरावानी के साथ मिल जाएं, अबेंडेंस में उनको माल दुनिया मिल जाए, दैट से खत्म। तो फिर वही है कि हमें जवाब जो मिलेगा, और इंशाल्लाह आगे चल के हम उसको साबित भी करेंगे, कि जवाब ये मिलेगा कि ऐसी सोसाइटी इंसान के हैवानी या जिस्मानी पहलू के फलाह के लिए तो बहुत अच्छी हो सकती है, लेकिन इंसान का वजूद जो खुदा ने बनाया है फकत जिस्म या हैवानी ख्वाहिशात पर मबनी नहीं है, बल्कि अगर तुम गौर करो तो इंसान के वजूद में जो उसका मेटाफिजिकल या नॉन फिजिकल एग्जिस्टेंस है, जिसको हम कहते हैं रूहानियत, या जिस जो उसका एक पहलू अकल है, विजडम है, स्पिरिचुअलिटी है, ये चीज़ें हमेशा बाकी रहने के लिए बनी है। और बदन हम सब खुद देख सकते हैं कि थोड़े अरसे के बाद जिस मिट्टी से उठा था उसी मिट्टी में वापस चला जाता है। और इस बात में भी किसी को कोई शक नहीं है कि अगर हम ये सोचते हो कि जी बदन आगे कुछ और बन जाता होगा, हम में से हर एक को पता है कि कब्र के अंदर जाने के बाद बदन का क्या हालत है, यानी थोड़े दिनों में वो डीकम्पोज होना शुरू हो जाता है, डिके हो जाता है। और जैसा कि कुरान करीम ने फरमाया है कि लकद खलकनल इंसान मिन सुलालतिन मिन तीन, कि हमने तीन यानी मिट्टी और पानी के मिलाप से, क्ले से बनाया है इंसान को, वही बदन दोबारा मिट्टी और पानी बन के खत्म हो जाता है। तो जो नबी और इमाम हैं वो हमें इस जगह पे नहीं लाते जिस जगह पर आमतौर से हम हैं, बल्कि उनकी जो रिस्पॉन्सिबिलिटी है, उनकी जो मामूरियत है, वो इससे बियॉन्ड है। यानी उनकी जो सबसे पहली मामूरियत है, उनकी सबसे पहली रिस्पॉन्सिबिलिटी, जैसे कि इन आयतों में भी आप देख रहे हैं कि नबी और इमाम की रिस्पॉन्सिबिलिटी का पहला जो स्टेप है वो ये है कि लोगों को इस काबिल बनाए कि उनके दिमाग, उनकी सोच, फिक्र और नज़र बियॉन्ड द मैटर चीज़ों को समझने के, स्टेप नंबर वन, और फिर देखने के काबिल हो सके। ये नबी और इमाम की मामूरियत का, उनकी रिस्पॉन्सिबिलिटी का पहला पहला स्टेप है, पहला काम कि वो सबसे पहले इंसानों को इस बात की तरफ मुतवज्जे कराते हैं कि नहीं तुम्हें किससे बाहर आना है, ये जो तुम्हारी सोच और फिक्र और अमल जो खाली इस मादियत और जिस्मानियत में बंद होके रह गया है और फंस के रह गया है, और जो शयातीन है वो मुसलसल मेहनत कर रहे हैं कि तुम इसके आगे कुछ भी ना देख पाओ, उससे आगे जाना। ठीक है, तो हम इस बात को देखने की कोशिश करेंगे, और फिर करबला के तनाजुर में खास तौर से कि करबला जब बर्पा हो रही थी और उससे पहले जब रसूल खुदा के विसाल से लेकर वो 50 साल भी गुजरे कि जिसके बाद करबला हुई, तो उसमें रसूल खुदा की जो मेहनत थी उसने सोसाइटी को क्या बनाया था या किस तरफ उसको डायरेक्शन दी थी, कुरान करीम की तालीमात किस तरफ माशरे को ले जा रही थी, फिर वो कौन से एजेंट्स थे जिन्होंने उसका रुख किसी और तरफ मोड़ा, उसको किस तरफ ले गए, और फिर इमाम हुसैन अलैहिस्सलाम का जो क़याम है, आपका उठना है, वो बुनियादी तौर पर क्या उसी काम के लिए था कि जो काम रसूल खुदा करके गए थे, जिस चीज़ की बुनियाद रसूल खुदा ने डाली थी इमाम हुसैन अलैहिस्सलाम ने, उन्हीं फंडामेंटल्स और फाउंडेशंस की तरफ इस्लाम के और मुसलमानों के और दीन के रुख को घुमाया और मोड़ा, या और क्या चीज़ें थी। तो इंशाल्लाह इस एस्पेक्ट के साथ हम, खुदा ने चाहा तो हम इसको मुलाहिदा करेंगे, और जैसा मैंने कहा कि फिर आप लोगों की जो कम्युनिकेशन और फीडबैक है वो भी मेरी बहुत हेल्प करेगी टॉपिक को आगे बढ़ाने और डेवलप करने में। और उसमें साथ साथ क्या चीज़ मद्देनजर रहेगी, खुद हमारी इस्लाह और हमारे किरदार का बिल्डअप इमाम हुसैन अलैहिस्सलाम और आपके अस्हाब की सीरत को स्टडी करने के बाद। तो एक दुरूद जरा पढ़ दीजिए। तो ये तो हमारा वो था, यानी कि ये हमने बयान किया कि इंशाल्लाह हम आइंदा 10 दिनों में आपसे क्या बात करेंगे। मैं आज की हद तक थोड़ा सा इन आयतों के बारे में 3-4 नुकात बयान कर दूं, और फिर उसके बाद बात को और ज्यादा आगे नहीं ले जाता। और एक चीज और हम आपकी खिदमत में अर्ज करें कि जब हम इंशाल्लाह अब आप उसे जिक्र मसाइब कहिए या जिक्र इमाम हुसैन कहिए, लेकिन उसको हम इस तरह से करने की कोशिश करेंगे कि आपके सामने ज्यादा उस दौर की जो भी ऑथेंटिक तारीख है, यानी वो गुफ्तगू नहीं, کہ جو زیادہ تر جذباتی پہلو سے کی جاتی ہے، یا اس قسم کی گفتگو نہیں کہ جس کا مین مقصد یہ ہوتا ہے کہ کچھ بہت زیادہ درد انگیز جملے کہہ کر لوگوں کو رلا دیا جائے، بلکہ یہ ہم انشاءاللہ کوشش کریں گے کہ اس تاریخ سے جو تاریخی اس کا پورا بیک گراؤنڈ ہے یا جو تاریخی معاملات ہیں، اور ظاہر ہے کہ اس میں رفقت ضرور ہے، کیونکہ رفقت کے لیے محبت چاہیے ہوتی ہے، معرفت چاہیے ہوتی ہے، رفقت کے لیے یہ بات ضروری نہیں ہوتی کہ آپ انتہائی خوفناک قسم کے جملے بولیں، یہ ایک عجیب قسم کے طریقے ہم لوگوں نے ایجاد کر لیے. اگر ہمارے دل میں امام حسین علیہ السلام کی معرفت بلڈ ہوتی جائے گی اور وہ محبت موجود ہے، تو دو لفظ بھی انسان کی آنکھوں میں آنسو لانے کے لیے کافی ہوتے ہیں. تو انشاءاللہ ہم پھر ایک اچھا ٹائم جو ہے وہ اس پر بھی انویسٹ کریں گے، کہ جیسے آج انشاءاللہ میں ایک سلسلے کی بات کروں گا، کل جو ہے پھر اس کے بعد امام حسین علیہ السلام کی رخصت کے حوالے سے، یعنی آج ہم کوفے کے حالات پہ بات کریں گے، پھر اس کے بعد دوسرے کل میں کوشش کروں گا کہ ان لوگوں کے حوالے سے تھوڑی سی بات اور سامنے لاؤں کہ جنہوں نے امام حسین علیہ السلام کو قبول نہیں کیا. پھر اس کے بعد یہ کہ مدینے اور مکے کے کیا حالات تھے، پھر اس کے بعد یہ کہ امام حسین علیہ السلام کی رخصت اور اس میں کربلا آمد درمیان کے واقعات. تو یعنی کہ ایک تاکہ آپ کے سامنے ایک کربلا کا جو ایک تاریخی پورا نظام ہے اور اس کے اندر جتنی باتیں بھی ہماری سمجھ کے لیے اور ہماری نالج کے لیے علم کے لیے موجود ہیں اس کا بھی ذکر ہوتا چلا جائے گا انشاءاللہ. تو ایک حصہ اس پہ بھی صرف کریں گے اپنے وقت کا. تو آج کی حد تک جو ہم گفتگو کرنا چاہتے ہیں، مزید اب دو تین نکات میں کہ آیت میں سے اس بات پہ غور کیجئے گا کہ خدا یہ فرما رہا ہے کہ وَلَقَدْ آتَيْنَا مُوسَى الْكِتَابَ، ہم نے موسیٰ کو کتاب دی، عطا کی، اور اس کتاب کے عطا ہونے کا نتیجہ کیا ہے کہ تم اپنے رب کی ملاقات سے، اپنے رب کی لقا سے تم شک میں نہ رہنا، اور اس کو ہم نے بنایا ہدایت. تو سب سے پہلی بات جو ہمیں سمجھ میں آتی ہے، اور اس بات کو غور کیجئے گا کہ یہ والی جو آیت ہے نا 23، یہ امامت اور آئمہ عطا کرنے والی آیت سے پہلے ہے. اس سے ہمیں ایک بہت امپورٹنٹ معرفت کا نقطہ حاصل ہوتا ہے، وہ یہ ہے کہ امام ہر ایک کو اپنا اختیار کرنا پڑتا ہے، بنانا پڑتا ہے. امام بنے بنائے کسی کے پاس نہیں آتے ہیں. یعنی کیا مطلب ہوا اس کا؟ کہ امام حسین علیہ السلام اس دور میں حجت خدا کے طور پر موجود تھے، لیکن کتنے لوگوں نے امام حسین کو اپنا امام بنایا؟ میں امید کرتا ہوں کہ میرے جملہ آپ کو سمجھ میں آ رہا ہوگا. امام حسین کا خدا کی طرف سے انسانوں کا امام بنا کر وہاں پر موجود ہونا، یہ ایک بات ہے کہ خدا نے انہیں اپنی حجت بنایا ہے، انسانوں کے لیے امام قرار دیا ہے اور معاشرے میں رکھا ہے. لیکن ہمارے لیے یہ 50% آف دا سولوشن ہے کہ خدا نے ہمارے اندر، ہمارے درمیان ایک ہستی کو بطور امام رکھا ہے. نیکسٹ 50% جو زیادہ کروشل ہے، جو زیادہ امپورٹنٹ ہے، جس کی اصل اہمیت ہے، وہ یہ ہے کہ ہم خدا کے بنائے ہوئے یا عطا کردہ امام کو اپنا امام بناتے ہیں یا نہیں. اصل اہمیت اس بات کی ہے. اور آپ کو یہ بات پتہ ہی ہے کہ आप पूरी अगर तारीख़ करबला को देखते हैं तो आपको ये बात समझ में आ रही है कि कितने लोगों ने इमाम हुसैन को अपना इमाम बनाया था। हकीकतन कई, जो 60-70-100 अफराद जो करबला के मैदान में उन, और उसके अलावा काफ़ी लोग ऐसे थे कि जो ज़बानी तौर से इमामत पे इकरार करते होंगे या आपके हक़ होने का इकरार करते होंगे, और बहुत सारे वो लोग थे जिन्होंने अमलन इस बात को साबित कर दिया कि वो इमामत या इमाम हुसैन की इमामत को, यानी उसके दुश्मन हैं, उसको कत्ल करने के लिए तैयार। अच्छा, अब ऐसा क्यों होता है? ये आयत इसका जवाब दे रही है। और पहले इसीलिए खुदा ताला ने किताब और रब की मुलाकात का यकीन और हिदायत का जिक्र पहले किया, इसीलिए पहले किया कि इमाम के पीछे चलने से पहले ये मुकद्दमा है, ये उसका प्री रिक्विजिट है, उसकी रिक्वायरमेंट है। यानी जो लोग मुसलमानों में से, मोमिनीन में से किताब खुदा को तर्क कर देते हैं, उनकी और किताब खुदा की कोई रिश्तेदारी नहीं है, उनको पता ही नहीं है। और किताब खुदा की रिश्तेदारी हम सबको अच्छे तरीके से पता है कि किसको कहते हैं। किताब खुदा से ताल्लुक रखने का मतलब ये नहीं होता कि कुरान मेरे घर में है, कुरान मेरे घर में बहुत खूबसूरत जुजदान में है, मैं रोजाना सुबह उठ के उसको अपने सर पे रखता हूँ और चूमता हूँ और आंखों से लगाता हूँ, ये कुरान से रिश्तेदारी नहीं है। ये अच्छी बात है, ये अच्छी सुन्नतें हैं, इसमें कोई शक नहीं, और इसका इंसान को फायदा भी होता है, लेकिन कुरान करीम से और किताब खुदा से ताल्लुक इसको नहीं कहते। कि हमें किसी ना किसी लेवल पर यह बात पता होना चाहिए, इल्म होना चाहिए कि किताब खुदा हमसे क्या चाहती है, किताब खुदा हमसे क्या, किन बातों को एड्रेस करती, ये पता होना चाहिए। और किताब खुदा से ताल्लुक रखने का नतीजा क्या होता है कि इंसान इस बात का यकीन पैदा कर लेता है कि मुझे अपने रब की बारगाह में एक दिन हाजिर होना, जो लिखा अल्लाह उसकी बारगाह में हाजिर होना, विदाउट एनी हिजाब, विदाउट एनी पर्दा, फेस टू फेस। जो लिखा अल्लाह है उसका मतलब यही है कि खुदा से। अब फेस टू फेस का मतलब ये नहीं कि हम खुदा को किसी पर्सन की शक्ल में देख रहे होंगे, लेकिन एक पूरी खुदाई हकीकत होगी उसकी तरफ से और उसमें हम मौजूद होंगे बगैर किसी हिजाब और पर्दे के। और किताब खुदा की बिना पर कुछ ना कुछ हिदायत हम हासिल करें, तब बंदा इस काबिल होता है कि इमाम की इमामत से फायदा उठा सके, तब बंदा और मुसलमान इस लियाकत और काबिलियत को पैदा करता है कि आइम्मा अलैहिमुस्सलाम उसकी रहबरी और रहनुमाई करें। ठीक है, ये आज की हद तक समझिएगा कि ये बहुत बहुत इंपॉर्टेंट पॉइंट है कि हम अगर उससे महरूम हैं, अगर हम उससे दूर हैं, किताब खुदा को हमने छोड़ दिया है, कि जैसे रसूल खुदा ने भी हदीस सकलैन में क्या इरशाद फरमाया था कि इन्नी तारिकुन फीकुम सकलैन किताब अल्लाह व इतरती, के पहला जिक्र किताब अल्लाह है और फिर इतरती अहले बैती। और एक और रिवायत, क्योंकि हदीस सकलैन बहुत तरीकों से रिवायत हुई है, तो एक उसमें यह भी है कि किताब खुदा फ़िक्ल अकबर है और अहल बैत फ़िक्ल अफ़गर है। यानी कि मेन जो फ़िक्ल है, जिससे, क्योंकि फ़िक्ल अकबर कहने की वजह क्या है कि खुद अहल बैत भी कुरान की पैरवी करते हैं, खुद अहले बैत अलैहिस्सलाम भी कुरान को फॉलो करते हैं। तो फ़िक्ल अकबर यानी के जिसका वजन जो गिरा कदर है, बुजुर्ग सिक्ल, और सिक्ल असगर यानी कि जाहिरन, वैसे अगर अगर हम बात करें कि खुदा की बारगाह में ये नहीं है कि कुरान ज्यादा वजनी है और अहले बैत नऊज़ुबिल्लाह कम वजनी है, लेकिन हमारे सामने कुरान और अहले बैत को इस तरीके से रखा गया है कि कुरान वो कोर है, कुरान वो पिवट है कि जिससे सबसे पहले अहले बैत वाबस्ता हैं, जिस बुनियाद पर वो मौजूद हैं, और फिर उसी की बुनियाद पर वो हमारी तरबियत करते हैं, हमारी दावत, हमें दावत हक देते हैं और हमें खुदा की तरफ आगे बढ़ाते हैं। तो आज की हद तक इस नुक्ते को याद रखिएगा कि मैं बहुत ज्यादा बात नहीं करना चाहता कि एक नशिस में हम बहुत ज्यादा क्रैम अप कर दें कंसेप्ट को, लेकिन इस बात को याद रखिएगा कि वो लोग जो इमाम हुसैन अलैहिस्सलाम के इस नेमत से, यानी नेमते इमामत से, कि जो इमाम हसन और इमाम हुसैन अलैहिस्सलाम की सूरत में लोगों के पास थी, उस नेमत की इस कदर नाशुक्री करने के क्यों की उन्होंने, उसकी बुनियादी वजह यह है कि वो किताबे खुदा को पसे पुश्त डालकर बैठे हुए थे, और उसकी जो उसमें जो मौजूद हिदायत है उससे बिल्कुल भी बहरामंद नहीं थे। वो चीज उनके पास नहीं थी। तिलावत कुरान थी, कारियान कुरान थे, जैसा कि इमाम जवाद अलैह सलाम के जुमले भी मौजूद हैं आपके अपने दौर, हालांकि नवे इमाम के जमाने की बात है, लेकिन आपने यही बात फरमाई है कि ज्यादातर लोग क्या करते हैं, कुरान की रिवायत और तिलावत करते हैं लेकिन कुरान की रियायत नहीं करते। कि कुरान पढ़े जाएंगे लेकिन इस बारे में उनको कोई फिक्र नहीं है कि ये है क्या, इसमें हिदायत का कौन सा पहलू, इसमें हिदायत के कौन से उनवान आते हैं। तो इस बात को याद रखिएगा कि अगर हमें आइम्मा अलैहिस्सलाम की इमामत में आना है, अगर हमें आइम्मा अलैहिस्सलाम की इमामत से फायदे को हासिल करना है, अगर हमें इस राह से कोई बेनिफिट लेना है अपनी दुनिया और आखिरत दोनों के लिए, तो हमारे लिए जरूरी है कि दामन कुरान हमारे हाथों में। और कुरान में के दामन को थामने की दो बातें ये आयत क्या बता रही है कि इस बात का यकीन रखना कि तुम्हें खुदा से मुलाकात करना, खुदा की बारगाह में हाजिर होना, और दूसरी बात कि कुरान की कुरान से हिदायत हासिल करने का तवज्जो, न कि ये आयत पढ़ लोगे तो फला दर्द सही हो जाएगा, ये आयत पढ़ लोगे तो सर का दर्द सही हो जाएगा, पेट का दर्द सही हो जाएगा। कुरान इस काम के लिए नहीं नाजिल हुआ, ये खुद है ना, हुदन हुदन हिदायत, के कुरान से हिदायत अखज करने पर तवज्जो हो और इस बात का यकीन हो कि जिस खुदा ने पैगंबर को और इस किताब को नाजिल किया है एक दिन उसकी बारगाह में हाजिर होगा। और यही काम और ये मामूरियत जो है वो इमाम की है। तो इसको बस जहन में रखते हुए इंशाअल्लाह फिर मैं आपको एक-एक करके इमाम हुसैन अलैहि सलाम के वो अकवाल भी सुनाता चला जाऊंगा इंशाअल्लाह, के जो कुरान के इन पैगामात के साथ हमाहंग हैं, और जिनसे ये पता चलता है कि खुद इमाम हुसैन अलैहि सलाम अपने काम को किस नजर से देखते हैं, अपने कयाम को खुद आप किस नजर से देखते हैं। तो आज की हद तक हम तारीख करबला में से जिस चीज को बयान करना चाहते हैं, और उसके लिए अब मुझे इल्म नहीं है कि हमारा टाइम ज्यादा हो गया या क्या, लेकिन बहरहाल उसमें तकरीबन 15 मिनट मैं आपके लूंगा, और वो तारीख जो हम बयान करना चाहते हैं वो अहले कूफा के हवाले से, क्योंकि हमारे इल्म में ये बात मौजूद है कि करबला का मुहर्रिक, यानी करबला को वजूद में लाने वाले अवामिल और फैक्टर्स दो थे। ठीक है, इस बात को जहन में रखिएगा कि करबला जिन चीजों की वजह से वजूद में आई या बरपा हुई उसके रीजंस दो थे। पहला रीजन ये था कि मुआविया इब्ने अबी सुफियान ने इंतहाई जुल्म के साथ, जुल्म यहाँ पर मैं लफ्ज इस्तेमाल कर रहा हूँ एज अपोजिट टू अदल, यानी कि जहां पर जस्टिस नहीं होता तो वहां पर जुल्म आ जाता है, कि हर किस्म की धांधली को रवा रखते हुए उसने यजीद को अपने फर्जंद को उम्मते इस्लामिया के ऊपर बैठा दिया, मुसल्लत कर दिया। ठीक है, एक ये था, ये एक आमिल है, ये बात दिमाग में रहे कि ये फकत ये एक बात नहीं है, फकत ये एक बात नहीं है, यजीद का हाकिम बनना और उसका इमाम हुसैन अलैहिस्सलाम से बैत तलब करना इन एडिशन टू थ्री मोर पर्संस, और लेकिन जाहिर है उन्हें पता था कि इमाम हुसैन अलैहिस्सलाम की बैत उनमें सबसे है, और उसके बाद इमाम हुसैन अलैहिस्सलाम का उस बैत को मानने से इनकार कर देना, ये एक फैक्टर है। लेकिन उसी के पैरेलल जो दूसरी चीज हुई है वो ये कि मुआविया के इंतकाल की खबर सुनते ही कूफे में मौजूद वो लोग के जो शियाने अली अलैहिस्सलाम कहलाते थे वो लोग हरकत में आए, और उनमें कुछ लोग थे जो बहुत मुखलसीन थे, इसमें कोई शक नहीं, यानी कि जो कुछ नाम आते हैं जैसे सुलेमान इब्ने सुरद खजाई हैं, हबीब इब्ने मजाहिर हैं, मुस्लिम इब्ने औसजा हैं, मुख्तार हैं, और इस किस्म के कई नाम जो ऐसे 10-15 नाम हैं जो तारीख के अंदर मौजूद हैं, जो कूफे में मौजूद इमाम अली अलैहिस्सलाम के या इमाम हसन अलैहिस्सलाम के जो शिया थे और मुखलसीन में से थे, तो उन्होंने क्या किया कि बाकायदा फिर कूफे के लोगों को जमा करना शुरू किया, उनको गैदरिंग उनको गैदर करना शुरू किया, और इस बात पर कि अब हमारे पास ये मौका अच्छा है कि मुआविया का जो स्ट्रैंगल होल्ड है अब वो ज़ाहिरन ख़त्म हो गया है, तो अब हम इस बनु उमैया को निकाल बाहर करें इस्लामी उम्मत में से और अहले बैत अलैहिस्सलाम की हुकूमत को कायम कर दें, यानी इमाम अली अलैहिस्सलाम की खिलाफत को जिंदा कर दें, दोबारा से रिवाइव कर दें। तो इस काम के लिए इमाम हुसैन अलैहिस्सलाम के पास कूफे की तरफ से कासिद आना शुरू हो गए, जाहिर है कि वो जमाना डाक का तो नहीं था, कासिद आना शुरू हो गए और खतूत पर खतूत, यानी हर कासिद जो था वो तकरीबन 100-150 इस तरीके से खत लेकर आ रहे होते थे, और थोड़े दिनों के बाद इमाम अलैहिस्सलाम के पास तकरीबन 1000 यानी कई हजार खतूत जमा हो गए। अब आज उनकी है तकरीब
जी,
लेकिन ठीक है मैं 10 मिनट। तो इमाम अलैहिस्सलाम के पास जब हजारों की तादाद में खतूत आ गए, जमा हो गए, तो उसके बाद आपने आप खामोश थे, यानी ऐसा नहीं था कि आप हर खत का जवाब दे रहे थे जो भी कूफे से आ रहा था, लेकिन जब एक माकूल तादाद में, यानी जिससे आपको ये समझ में आने लगा कि हाँ अब ये ओपिनियन एक बिल्ड हो गया है, यह कोई 2-4 लोगों की बात नहीं बल्कि एक मास स्केल पर एक मूवमेंट है जो डेवलप हो रही, तब आपने एक खत लिखा और जनाब मुस्लिम इब्ने अकील को तलब किया और उनसे ये बात चाही कि वो ये खत या पहले भिजवा दिया था या ये वो ये खत लेकर जाए, और उस खत में के एक दो जुमले आखिर के मैं आपको सुनाऊं कि जिससे आपको ये बात समझ में आए कि इमाम हुसैन खुद इमाम बरहक की जिम्मेदारी को क्या समझते हैं। वो जो दो जुमले थे आखिर में कि जिसमें आप फरमाते हैं कि अगर यानी मेरी जान की कसम इमाम वो होता है جو کتاب خدا کے مطابق حکم کرے. امام وہ ہوتا ہے جو کتاب خدا کے مطابق حکم کرے, عدل کو نافذ کرے, عدالت کو, جسٹس کو, خود دین کا پابند ہو اور اپنے آپ کو اللہ کی رضا کے آگے جھکا دے. چار باتیں آپ بیان فرماتے ہیں امام کی خصوصیت, امام برحق کی. یعنی امام معاشرے کو, سوسائٹی کو اس بنیاد پر قائم کرنا چاہتا ہے. جیسے میں نے عرض کیا تھا نا کہ ہماری ایمبیشنز الگ ہیں ہیومن سوسائٹی کے حوالے سے. بہرحال تو امام علیہ السلام نے یہ خط روانہ کیا اور جناب مسلم کو بھیجا, اور آپ کے ساتھ کچھ افراد کو اور بھی روانہ کیا تھا کہ آپ جائیں اور یہ دیکھیں کہ وہاں کے حالات کیا ہیں, اور جو بھی وہاں اگر حالات کو آپ ویسا ہی پائیں جو کہ لوگوں نے اپنے خطوط میں لکھا ہے تو آپ ہمیں اطلاع دے دیجیے گا اور ہم آ جائیں گے. تو دوسرا فیکٹر کون سا تھا؟ دوسرا فیکٹر کون سا تھا؟ کوفیوں کے خطوط. تو کربلا دو چیزوں کی وجہ سے, دو عوامل کی وجہ سے برپا ہوا, یزید کا خلیفہ بن کر بیعت طلب کرنا اور کوفیوں کا امام حسین علیہ السلام کو تقریباً ان آل 12,000 خطوط لکھ کر بلانا کہ ہم بغیر امام کے ہیں, ہم بغیر رہبر کے ہیں, آئیں اور ایک جسٹ حکومت یہاں پر قائم فرمائیں. حضرت مسلم, امام حسین علیہ السلام اس وقت مکے میں تھے, مدینہ سے مکے کی طرف ہجرت کر چکے تھے. مکے سے روانہ ہوتے ہیں, مدینہ پہنچتے ہیں, مدینہ سے آپ نے دو گائیڈ لیے کوفے کی طرف, لیکن آپ کے ساتھ دو تین عجیب واقعات پیش آتے ہیں جناب مسلم کے ساتھ, کہ جو ان کو اس بات کی طرف اشارہ کر رہے ہوتے ہیں کہ یہ سفر غیر معمولی ہے. یعنی جو گائیڈز انہوں نے لیے تھے وہ خود رستہ بھول گئے, اور صحرا میں اس قدر تکلیف اور اذیت ہوئی کہ وہ دونوں گائیڈز انتقال کر گئے. حضرت مسلم بے انتہا شدت پیاس اور تکلیف کی حالت میں کسی قریبی گاؤں تک پہنچنے میں کامیاب ہو جاتے ہیں. اسی طریقے سے اور بھی ایک دو واقعات آپ کے ساتھ ایسے درپیش ہوئے اس سفر میں کہ جس نے آپ کو یہ احساس دلا دیا تھا کہ میں کسی غیر معمولی سفر پہ جا رہا ہوں, ایک نارمل جرنی نہیں. بہرحال جب آپ کوفے پہنچتے ہیں تو تقریباً 5 شوال کی تاریخ ہے, اور آپ مختار, جناب مختار کے گھر پہ قیام کرتے ہیں, اور وہاں پر رفتہ رفتہ کر کے 17,000 افراد اہل کوفہ میں سے آتے ہیں اور جناب مسلم کے ہاتھوں پر بیعت کر لیتے ہیں. حضرت مسلم اپنے عقیل اس حالت کو دیکھ کر, لوگوں کے لوگ اپنی فرما برداری کا یقین دلا رہے ہیں, اپنی وفا کی باتیں کر رہے ہیں, حضرت مسلم اس صورتحال سے بہت خوشحال ہو کر امام حسین علیہ السلام کو خط لکھ کر بھیج دیتے ہیں کہ حالات بالکل سازگار ہیں اور اتنے لوگ اب تک میرے ہاتھوں پر بیعت کر چکے ہیں, آپ تشریف لا سکتے ہیں, آپ آ جائیے. اسی طریقے سے اس وقت کوفے کا جو حاکم تھا وہ تھا نعمان ابن بشیر. یہ شخص اگرچہ کہ اہل بیت علیہ السلام کا دوست نہیں تھا لیکن دشمن بھی نہیں تھا, اور ایک مسلمان ہونے کی حیثیت سے اس کے پاس اتنی شرم و حیا موجود تھی کہ مجھے خاندان رسالت سے دشمنی کر کے سوائے عاقبت اور آخرت کی بربادی کے کچھ نصیب نہیں ہو. اس نے کھل کر کوئی اقدام نہیں کیا, اس بات کو روکنے کی طرف اس نے کوئی کام نہیں کیا کہ مسلم کے ساتھ جنگ کریں یا امام حسین کے آنے کو روک دیں. لیکن وہاں پر ہی بنو امیہ کے جاسوس موجود تھے, انہوں نے فوراً یزید کو خبر کی. یزید نے سرجون نام کے ایک شخص جو معاویہ کا غلام, خاص غلام تھا, اس سے مشورہ کیا. اس نے کہا کہ تمہارے باپ کی یہ رائے تھی کہ عبید اللہ ابن زیاد العین کو بصرہ اور کوفہ دونوں کی گورنری اس کے ہاتھ سونپا، کیا تم اس بات کو قبول کرو گے؟ اور تاریخ میں یہ جملہ موجود ہے کہ یزید عبید اللہ ابن زیاد کو پسند نہیں کرتا، اس نے کہا اگر میرے باپ کی یہ مرضی ہے تو قبول ہے. عبید اللہ ابن زیاد اس وقت بصرے میں تھا، وہاں اس کے پاس آرڈر آتا ہے کہ تم فوراً جاؤ اور کوفے کی کے معاملات جو بگڑ رہے ہیں ان کو سنبھال لو، ان کی اصلاح کرو. عبید اللہ ابن زیاد اپنے ساتھ کچھ لوگوں کو لے کر، اور کتنی عجیب یہ تمام باتیں ہیں کہ جو ہمیں بہت زیادہ غور کرنے پر مجبور کرتی ہیں، کہ اس کے ساتھ کچھ لوگ ایسے تھے اس کے اپنے قریبی لوگوں میں جن کو وہ لے کر چلا ہے یا اس کے دربار میں آپ کہہ لیں، کہ جو امام علی علیہ السلام کے شیعوں میں سے تھے، یعنی امام علی علیہ السلام کے اصحاب میں سے تھے. کیونکہ ان میں سے ایک شخص تھا شریک ابن اعور، وہ مخلص انسان تھا. عبید اللہ ابن زیاد کے ساتھ آیا ہے بصرے سے کوفہ. جب ابن زیاد کے آنے کی خبر آئی تو مسلم مختار کے رہائش گاہ کو چھوڑ کر حانی ابن عروہ کے گھر پہ منتقل ہو گئے، اور حانی ابن عروہ نے بہرحال اس چیز کو خود نہیں قبول کیا تھا. انہوں نے کہا کہ آپ نے میرے اوپر ایک ایسا بوجھ ڈال دیا ہے کہ جس کو اٹھانے کی میرے اندر طاقت نہیں ہے، لیکن بہرحال میں مہمان کو رد نہیں کر سکتا. حانی کے گھر پر اس وقت تک ابن زیاد کو پتہ نہیں تھا، خبر نہیں تھی کہ مسلم کہاں ہیں کدھر ہیں. اس کو بس یہ بات پتہ تھی کہ کوفے کے حالات منقلب ہو گئے ہیں، ہزاروں لوگوں نے مسلم کے ہاتھ پر بیعت کر لی ہے، لیکن ابھی تک کوئی ملٹری ایکٹیویٹی شروع نہیں ہوئی تھی. شریک ابن اعور جو خود ابن زیاد کے ساتھ آیا تھا لیکن امام علی علیہ السلام کے اصحاب میں سے تھا، اس نے حانی کے گھر پر ایک میٹنگ کو طے کیا، ایک ملاقات کو طے کرایا، اور جناب مسلم سے خفیہ طور سے یہ کہا کہ تم پردے کے پیچھے چھپ جاؤ اور ابن زیاد کو اس کی بے خبری میں قتل کر دینا. لیکن اب یہی چیز ہے کہ یہ ہم اس کے سوا کچھ نہیں کہہ سکتے کہ یہ خدا کے منصوبے ہوتے ہیں، خدا کے پلانز ہوتے ہیں، کہ وہ سب کچھ ہوا، ابن زیاد وہاں آ کے بیٹھا، سب کچھ وقت گزر گیا، لیکن مسلم اس پردے سے باہر نہیں آئے. اور بعد میں جب اس نے کافی غم و غصے کا اظہار کیا کہ تم نے ایک موقع کو ہاتھ سے جانے دیا، تو انہوں نے کہا کہ ہاں دو باتیں تھیں، ایک تو یہ کہ میں اپنے مہمان کے گھر میں یہ کام نہیں کرنا چاہتا تھا، اور دوسرا یہ کہ رسول خدا کا وہ جملہ مجھے یاد آ گیا کہ ایک مسلمان کا یہ کام نہیں ہے کہ کسی کی بے خبری اس پر وار کرے اور اس کو قتل کرے. بہرحال ایک طرف یہ اخلاق ہے، اور اس کے بعد مسلم کو جن باتوں کا سامنا کرنا پڑے گا. تو بہرحال اس کے بعد ابن زیاد نے سختی، لالچ، رفتہ رفتہ لوگ جناب مسلم ابن عقیل سے ٹوٹنا شروع ہو گئے، اور جو روایت ہے وہ یہ کہ 8 ذی الحج کو 60 ہجری کہ حضرت مسلم ابن عقیل نے جو نماز پڑھی ہے تو ان کے پاس چند لوگ تھے، 15-20 لوگ رہ گئے تھے، اور عشاء کی نماز کے بعد آپ کے پاس کوئی بھی نہیں تھا. اور دوسری طرف حانی ابن عروہ کے گھر پر جب ابن زیاد کو پتہ چلا تو حانی کو بھی بہت برے طریقے سے زد و کوب کیا گیا، حانی کو بھی گرفتار کر لیا گیا، ان کی بھی شہادت تقریباً اس کا وقت آن پہنچا. مسلم اب بے گھر، کوفے کی گلیوں میں چلتے چلتے مسلم ایک جگہ پہنچتے ہیں، وہاں دیکھتے ہیں پیاس سے آپ جاں بلب، ایک جگہ پہنچتے ہیں گھر کے باہر، کیونکہ وہ دن جو تھا وہ ایک بلوے کا دن. بلوے کے دن کا مطلب یہ ہے کہ ابن زیاد نے تمام کوفیوں کو طلب کر لیا تھا کوفے کی جامع مسجد میں، اور یہ حکم دیا تھا کہ کوئی بھی اپنے گھر میں باقی نہ رہے، سب لوگوں کو بلا کر ان کے سامنے تقریر کی. اس تقریر میں مسلم ابن عقیل، امام حسین علیہ السلام، امام علی علیہ السلام سب کو برا کہا، سب کی برائی کی. اور کس عنوان سے برائی کی؟ کہ ہماری حکومت، ہمارا شہر، ہماری مملکت ایک اچھے لیڈر امیر المومنین کی قیادت میں سارا نظام اچھا چل رہا تھا، یہ آ کر یہاں پر فساد برپا کرنے کے لیے یہ آ گئے ہیں. جس نے بھی ان کا ساتھ دیا میں اس کو نہیں چھوڑوں گا، اور جس نے بھی مسلم کا پتہ بتایا اس کو 1000 دینار انعام میں عطا کیے جائیں گے. اسی مجمع میں ایک شخص تھا، ایک جوان جس کا نام بلال تھا. حضرت مسلم جب کوفے کی گلیوں میں گھوم رہے ہیں، دیکھا کہ ایک مکان کے دروازے پر ایک خاتون کھڑی ہے کسی کے انتظار میں. اس خاتون سے کہتے ہیں کہ اے بی بی، اگر ایک کوزہ پانی کا مجھے دے دو، میں پیاس سے میری جان لبوں پر ہے، اگر ایک پانی کا کوزہ مجھے مل جائے. اس خاتون نے پانی لا کے دیا. اس کے تھوڑی دیر بعد جب وہ دروازے پر آئی، ایسا لگ رہا تھا کہ وہ کسی کا انتظار کر رہی ہے. جب وہ دروازے پر آئی تو دیکھا کہ یہ اجنبی شخص جس نے ابھی پانی مانگا تھا، یہ دروازے پر پھر بیٹھا تھا. کہتی ہے کہ اے شخص، تم کون ہو؟ تم اپنے گھر کیوں نہیں جاتے؟ کیا تم نے پانی نہیں پیا؟ انہوں نے کہا جی میں نے پانی پی لیا. تم اپنے گھر کیوں نہیں جاتے؟ میرا کوئی گھر نہیں ہے یہاں پر، اس شہر میں میرا کوئی گھر نہیں ہے، میں یہاں پر اجنبی ہوں، پردیسی ہوں. پوچھتی ہے تمہارا نام کیا ہے، تم کون ہو؟ فرماتے ہیں میں مسلم ابن عقیل ہوں. وہ عورت جس کا نام طوعہ تھا، مومنہ تھی، حیران ہوتی ہے کہ یہ مسلم ابن عقیل کے چند دن پہلے جب ہزاروں لوگ کوفے میں ان کی وفاداری کا دم بھر رہے تھے، اور آج یہ مسلم اس حال میں ہیں. اپنے گھر میں بلاتی ہے، ایک کمرے میں جگہ دیتی ہے، کھانا سامنے رکھتی ہے. تھوڑی دیر بعد وہ بلال جو اس خاتون کا فرزند تھا، بیٹا تھا، وہ گھر میں آتا ہے اور دیکھتا ہے کہ میری ماں گھر کے کمرے میں بار بار آؤ جا رہی ہے. پوچھتا ہے، دباؤ ڈالتا ہے، کون ہے؟ ماں کو بتانا پڑتا ہے کہ مسلم ابن عقیل نے ہمارے گھر میں پناہ لی ہے، کسی کو بتانا نہیں. وہ لڑکا خاموشی کے ساتھ دو تین لوگوں کے ذریعے سے وہ اطلاع ابن زیاد تک پہنچ جاتی، اور ابن زیاد کے پاس سے فوراً 60 یا 70 سواروں پر مشتمل ایک لشکر مسلم ابن عقیل کی گرفتاری کے لیے روانہ کیا جاتا ہے. جیسے ہی جناب مسلم نے گھوڑوں کی ٹاپوں کی آواز سنی، فوراً اپنی تلوار اور اپنی زرہ کو اٹھاتے ہیں، باہر نکل آتے ہیں کہ کہیں میرے پناہ دینے والے پر کوئی آنچ نہ آ جائے. اس خاتون کو کہتے ہیں کہ خدا تیری مہربانی اور تیرے احسان کا بہترین اجر تجھے عنایت کرے اور اسے تیری آخرت کا ذخیرہ بنائے. باہر نکلتے ہیں، وہ 60-70 افراد مسلم کو گھیر لیتے ہیں، جنگ شروع ہوتی. اور اس جنگ میں جناب مسلم رفتہ رفتہ زخمی بھی ہوتے ہیں، لیکن جو واقعات جس طریقے سے بیان کرتے ہیں کہ ان 60 میں سے 41 یا 42 کو واصل جہنم کیا. اس میں جو ان کا سردار تھا یا اہم تھا، محمد اشعث، وہ یہ کہتا ہے بالآخر کہ اے مسلم، تم امان میں ہو، تم کو ہم نے امان دی، جنگ بند کر دو. جناب مسلم، اور یہ وہ لوگ تھے کہ جو ابھی تھوڑے دن پہلے یہ جو جناب مسلم سے آ کے جنگ کر رہے تھے، ان کو قتل کرنے کے درپے تھے، ان میں سے کئی افراد وہ تھے کہ جنہوں نے تھوڑے دن پہلے حضرت مسلم کے ہاتھوں پر بیعت کی تھی اور فرزند رسول کی امامت کا اقرار کیا تھا. اب ابن زیاد کے دھمکانے کی بنا پر یہ سب مسلم کو قتل کرنے کے درپے تھے. اگرچہ کہ حضرت مسلم نے ان کی امان پر شک کا اظہار کیا، لیکن آپ خود بہت زیادہ زخمی ہو چکے تھے. آپ نے اس کو قبول کیا، ظاہراً اس امان کو قبول کیا، انہوں نے آپ کو گھیرے میں لیا، آپ کو تلواروں کے سائے میں لے کر عبید اللہ ابن زیاد کے پاس گئے. ابن زیاد پوچھتا ہے کہ مسلم کو کیسے لائے، تو محمد اشرف کہتا ہے کہ ان کو میں نے امان دی. ابن زیاد کہتا ہے کہ تم اب کون ہوتے ہو مسلم کو امان دینے والے، میں نے تم کو مسلم کو گرفتار کرنے کے لیے بھیجا تھا، امان دینے کا تمہیں کوئی اختیار نہیں. مسلم یہ کہتے ہیں کہ اے ابن زیاد تو میرے لیے کیا ارادہ رکھتا ہے؟ کہا کہ میں تمہارے قتل کا ارادہ رکھتا ہوں. آپ فرماتے ہیں کہ میرا تیرے بارے میں یہی خیال تھا. اس کے بعد ایک شخص کو منتخب کرتے ہیں اسی میں سے، کیونکہ وہاں پر کوئی ایسا نہیں تھا کہ جو مسلم کے لیے اجنبی ہو، جس کو مسلم نہ پہچانتے ہوں، کہ وہ پورے کا پورا کوفہ جو چند دن پہلے مسلم کی بیعت میں تھا، آج مسلم کے مقابلے میں ان کا مخالف اور ان کا دشمن بن کے کھڑا ہوا. تین وصیتیں کرتے ہیں. اس کے بعد آپ کا ابن زیاد سے مکالمہ ہوتا ہے، اور اس مکالمے کے بعد ابن زیاد آپ کے قتل کا حکم دیتا ہے. ایک شخص تھا حمران، بکیر ابن حمران، جو مسلم کے ہاتھوں قتل ہوا، اسی کے ایک رشتہ دار کو بلاتا ہے اور کہتا ہے کہ مسلم سے اپنے باپ یا اپنے رشتہ دار کا قصاص لے لو. مسلم کو اس حالت میں کوئی کہتے ہیں کہ میری ایک خواہش ہے کہ میں بہت پیاسا ہوں، اگر مجھے ایک کوزہ پانی کا مل جائے. وہ ملاعنہ اپنی طرف سے احسان کرتے ہوئے مسلم کے سامنے پانی کا ایک کوزہ رکھتے ہیں. لیکن یہ عجیب معاملہ ہے کہ مسلم ابن عقیل، جو امام حسین علیہ السلام کی محبت میں سرشار تھے، ان کے لیے یہ موفق نہیں ہو سکا کہ مسلم اپنی زندگی میں اپنی شہادت سے پہلے پانی کا ایک گھونٹ لے سکیں. اس لیے کہ مسلم اتنے زخمی ہو چکے تھے کہ ان کے ہونٹ کٹ گئے تھے، اور جب انہوں نے اس کوزے کو اپنے ہونٹوں سے، کٹے ہوئے ہونٹوں سے لگانا چاہا، تو ان کے کچھ دانت اس میں گرے اور پورا پانی خون آلود ہو گیا. مسلم نے کوزے کو ایک طرف کر دیا. انا للہ وانا الیہ راجعون پڑھا اور کہا کہ میری ایک وصیت ہے، اور مسلم نے گریہ کیا. اس وقت لوگ یہ سمجھنے لگے کہ یہ مسلم اپنی جان کے خوف سے گریہ کرتے ہیں. کہتے ہیں بخدا نہیں، مجھے اپنی جان کا کی فکر نہیں ہے، میرا گریہ حسین علیہ السلام کے لیے ہے کہ جن کو میں خط لکھ چکا ہوں کہ آپ کوفے آ جائیں. میں ان کے لیے رو رہا ہوں کہ وہ جب اس طرف آئیں گے، عراق کی طرف آئیں گے، اور اس بے وفائی اور اس منقلب اور پلٹے ہوئے حالات کو ملاحظہ کریں گے، تو ان کے لیے کس قدر دشواری اور مشکلات پیش ہوں گی. مسلم ابن عقیل کو دار الامارہ کی چھت پر لے جایا جاتا ہے، اور پھر ایک ضرب، کاش کہ ہم ان مناظر کا تصور کر سکیں، کہ جب ضرب لگتی ہے تو ایسا نہیں ہوتا کہ انسان کی گردن جو ہے وہ ایک ضرب میں علیحدہ ہو. مسلم پہلے ہی سر سے پیر تک خون آلود ہیں، ایک ضرب لگتی ہے اور اس ضرب پر بھی مسلم کھڑے رہتے ہیں، اور پھر اس کے بعد دوسری ضرب لگتی ہے اور مسلم کا سر مبارک دار الامارہ کی چھت سے زمین پر آتا ہے. اور اس کے بعد ظاہر ہے کہ جب جسم میں سے سر علیحدہ ہو جائے تو جسم کب خود سے کھڑے ہونے کی طاقت رکھتا ہے، تو وہ جسم بھی وہاں سے نیچے زمین پر آتا ہے. اور پھر مسلم اور ہانی کے ان اجساد کو کتنے دنوں تک کوفے میں ایک خاص مقام پر لوگوں کی عبرت کے لیے لٹکا دیا. خدا ان ملاعنہ پہ لعنت کرے کہ جنہوں نے اہل بیت علیہ السلام کے ساتھ یہ دھوکہ کیا، یہ فریب کیا. اور خدا مسلم اور حانی اور ان تمام شہداء کے درجات کو بلند کرے. لعنت اللہ علی القوم الظالمین. رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی.